الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورہ انشقاق کی ابتدا سے قرآن پاک کا درس سنیں گے۔ سورہ انشقاق مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 25 آیتیں ہیں۔ انشقاق کا معنی ہے پھٹنا۔ اس سورہ مبارکہ کی ابتدا میں قیامت کا منظر بیان کرتے ہوئے اِذَا السَّمَاءُ انشَقَّتْ کے الفاظ بیان فرمائے گئے، اسی مناسبت سے اس کا نام سورہ انشقاق ہے۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، اِذَا السَّمَاءُ انشَقَّتْ وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ وَإِذَا الْأَرْضُ مُدَّتْ وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ۔ جب آسمان پھٹ جائے گا اور وہ اپنے رب کا حکم سنے گا اور اسے یہی لائق ہے، اور جب زمین کو دراز کر دیا جائے گا اور جو کچھ اس میں ہے زمین اسے باہر ڈال دے گی اور خالی ہو جائے گی، اور وہ اپنے رب کا حکم سنے گی اور اسے یہی لائق ہے۔ یہ قیامت کا منظر کہ آسمان پھٹ جائے گا اور اپنے رب کا حکم مانے گا اور اس کے لائق یہی ہے کہ وہ اپنے رب کا حکم مانے۔ زمین کو دراز کر دیا جائے گا، کوئی پہاڑ نہیں ہوگا، کوئی بلڈنگ نہیں ہوگی، بالکل ساری زمین سیدھی ہو جائے گی۔ تو زمین کو دراز کر دیا جائے گا اور جو کچھ زمین کے اندر ہے، جو مردے زمین میں دفن کیے ہوئے، سب باہر آ جائیں گے، زمین مردوں سے خالی، اب سارے زمین کے اوپر۔ اور یہ رب کا حکم ہوگا جس پر زمین عمل کرے گی، اور زمین کے لائق یہی ہے کہ اپنے رب کا حکم مانے۔ آگے فرمایا، یا ایہا الانسان انک کادح الی ربک کدحا فملاقیہ۔ اے انسان، بے شک تو اپنے رب کی طرف ضرور دوڑنے والا ہے، پھر اس سے ملنے والا ہے۔ ہر انسان اللہ کی طرف دوڑے جا رہا ہے، خدا سے ملاقات کی طرف دوڑے جا رہا ہے۔ بچہ ہے وہ لڑکپن میں آ جاتا ہے، لڑکپن سے جوانی میں، جوانی سے ادھیڑ عمر، ادھیڑ عمر سے بڑھاپے میں، بڑھاپے سے موت کی طرف۔ تو یہ جو انسان کی بچپن سے عمر بڑھتی جا رہی ہے، یہ وہ دوڑے جا رہا ہے اپنے رب سے ملاقات کی طرف۔ اب جب رب سے ملاقات ہوگی اور وہاں پر بندے کے ہاتھ میں نامہ اعمال دیے جائیں گے، تو اس وقت کیا ہوگا؟ اللہ تعالیٰ فرماتا ہے، فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا وَيَنْقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا۔ تو بہرحال جسے اس کا نامہ اعمال اس کے دائیں ہاتھ میں دیا جائے گا، تو عنقریب اس سے آسان حساب لیا جائے گا اور وہ اپنے گھر والوں کی طرف خوشی خوشی پلٹے گا۔ جسے نامہ اعمال دائیں ہاتھ میں ملے گا تو اس کا حساب کتاب بڑا آسان ہوگا، اور وہ اپنے گھر والوں کی طرف خوشی خوشی پلٹے گا، جا کے بتائے گا، الحمدللہ میں چھوٹ گیا، میں بچ گیا، میرا نامہ اعمال دائیں ہاتھ میں ملا، میری نیکیاں قبول ہو گئیں، گناہ معاف ہو گئے، الحمدللہ میں بچ گیا، جہنم سے بچ گیا۔ وہ خوشی خوشی اپنے گھر والوں کی طرف پلٹے گا، یعنی جنتی گھر والوں کی طرف۔ اب یہ جو آسان حساب ہے، جو آیت میں فرمایا نا کہ فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا، تو ان قریب اس سے آسان حساب لیا جائے گا۔ آسان حساب کیا ہے؟ قیامت کے دن جو لوگوں کا حساب ہے اس کو کئی طرح کا ہے۔ جیسے بہت سے مسلمان تو وہ ہے جن کا حساب ہی نہیں ہونا، بغیر حساب کے جنت میں، اللہ اکبر، سب سے خوش نصیب بغیر حساب کے جنت میں. اللہ تعالیٰ ہمیں ان میں شامل فرمائے. کچھ وہ ہیں کہ جن کا حساب تو ہوگا لیکن وہ بڑا نرم حساب ہوگا, بڑا نرم حساب ہوگا. وہ کیسے؟ وہ یہ ہے کہ ان کو بلایا جائے گا, خدا کی بارگاہ میں پیش ہوں گے, کہا جائے گا پڑھ نامہ اعمال, وہ ایک ایک عمل دیکھے گا, یہ نیکی کی, یہ برائی کی, یہ نیکی کی, یہ برائی کی, بس حساب کتاب ہوگا. اللہ تعالیٰ فرمائے گا نیکیوں کی جزا ملے گی, گناہ تیرے معاف کر دیے, جا جنت میں. یہ ہے آسان حساب. گناہوں کی معافی کا کوئی ذریعہ اس کی نیکیوں میں سے ہی ہوگا, اس کے اعمال میں سے ہی کوئی صورت بن جائے گی, خدا کی رحمت کا کوئی سبب پیدا ہو جائے گا, تو وہ آسانی کے ساتھ حساب ہوگا اور وہ جنت میں. ایک ہے سخت حساب. جس کا سخت حساب ہوگا نا وہ نہیں بچے گا, وہ تو جہنم کا فیصلہ اس کا ہوا ہی ہوا. وہ کیا ہے کہ ایک ایک عمل کا پوچھا جائے, ہاں یہ کیا کیا تھا, کیوں کیا تھا, کیوں کیا تھا, منع کیا تھا تجھے, ایسا نہیں کرنا, نمازیں کدھر ہے تمہاری, پوری کیوں نہیں ہے, کہاں ہے فرائض تمہارے, اتنی نمازیں چھوڑی. تو جس سے یوں سخت حساب لیا جائے گا اور اس کی پوچھ گچھ شروع ہو جائے گی, وہ نہیں بچ سکے گا, اس کے لیے جہنم کا فیصلہ ہو جائے گا. نبی پاک صلی اللہ علیہ وسلم نے ایک مرتبہ, حضرت عائشہ فرماتی ہیں کہ سرکار دو عالم صلی اللہ علیہ وسلم نے ایک مرتبہ نماز کے بعد دعا مانگی, اللہم حاسبنی حسابا یسیرا, اے اللہ میرا آسان حساب لینا. سرکار دو عالم صلی اللہ علیہ وسلم دعا کرتے ہیں کہ اے اللہ میرا آسان حساب لینا. تو حضرت عائشہ نے عرض کی, یا رسول اللہ آسان حساب سے کیا مراد ہے؟ فرمایا کہ بندے کے اعمال نامے کو دیکھا جائے اور اس کے گناہوں کو نظر انداز کر دیا جائے, یہ آسان حساب. نبی پاک علیہ السلام نے جو دعا مانگی کہ اے اللہ میرا آسان حساب لینا, یہ ہمیں دعا سکھانے کے لیے کہ ہم یوں دعا مانگیں. سرکار دو عالم صلی اللہ علیہ وسلم کا حساب تھوڑی ہونا ہے. سرکار کے صدقے تو کروڑوں اربوں لوگوں نے بغیر حساب کے جنت میں جانا ہے. سرکار کے صدقے تو کروڑوں اربوں لوگوں نے بغیر حساب کے جنت میں چلے جانا ہے, اور پھر کتنوں کو سرکار نے بخشوانا ہے جن کا فیصلہ ہوگا جہنم کا, لیکن سرکار عرض کریں گے یا اللہ بخش دے, یا اللہ اس کی مغفرت کر دے. اللہ تعالیٰ اپنے حبیب علیہ الصلوۃ والسلام کی رضا کی خاطر ان کو بخش دے گا. تو یہ جو دعا ہے کہ اللہ میرا حساب آسان لینا, یہ ہمیں سکھانے کے لیے. سرکار تو سبحان اللہ مالک جنت ہے, مالک جنت ہے. تو یہ بات تھی جن کا نرم حساب ہوگا. دوسری طرف وہ بھی ہیں جن کو نامہ اعمال ان کے پیٹھ کے پیچھے سے دیا جائے گا. فرمایا وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ فَسَوْفَ يَدْعُو ثُبُورًا وَيَصْلَى سَعِيرًا, اور رہا وہ جسے اس کا نامہ اعمال اس کی پیٹھ کے پیچھے سے دیا جائے گا, تو وہ عن قریب موت مانگے گا اور وہ بھڑکتی آگ میں داخل ہوگا. جسے نامہ اعمال بائیں ہاتھ میں ملے گا اس کو عن قریب بھڑکتی آگ میں داخل ہوگا. کافر کا جو دایاں ہاتھ ہے یہ اس کی گردن سے باندھ دیا جائے گا, ٹوک کی طرح اس کی گردن کے ساتھ ملا کے باندھ دیا جائے گا, اور جو بایاں ہاتھ ہے وہ مروڑ کے پیچھے کو کر دیا جائے گا, اور نامہ اعمال پیٹھ کے پیچھے سے پکڑایا جائے گا. تو اب جس کو اور فیصلہ ہوگا جہنم والوں میں سے کر دو. تو جب اس کے لیے جہنم کا فیصلہ ہوگا تو وہ کہے گا یا صبورا ہائے موت ہے, موت آ جائے, کہیں موت آ جائے, میرا کام ختم ہو جائے, جہنم میں نہ جاؤں. تو موت مانگے گا لیکن موت نہیں آئے گی. تو یہ ہے کافر کا انجام. اب اللہ تعالیٰ فرماتا ہے کہ وہ جو پہلے فرمایا نا کہ جس کا حساب آسان ہے وہ تو اپنے جنتی گھر والوں کی طرف لوٹ کے بولے گا الحمدللہ موج ہو گئی, بچ گیا, نجات مل گئی. اور یہ جو کافر جس کا جہنم کا فیصلہ کیا جائے گا وہ دنیا میں کیا کرتا تھا, اللہ تعالیٰ اس کا بیان فرماتا ہے انہو کان فی اہلہ مسرورا انہو ظن ان لن یحور بلا ان ربہ کان بہ بصیرا, بے شک یہ جہنمی اپنے گھر والوں میں خوش تھا, دنیا کے اندر اپنے گھر والوں میں بڑا خوش تھا, بے شک اس نے سمجھا کہ وہ ہرگز واپس نہیں لوٹے گا. हाँ क्यों नहीं, बेशक इसका रब इसे देख रहा है। काफिर ये समझता था, घर में बड़ा खुश था, पैसे भी थे, घर भी था, बीवी बच्चे भी थे, मौज मस्ती थी, और गुमान इसका ये था कि इसने मरने के बाद लौटना नहीं है खुदा की तरफ। लेकिन अल्लाह ताला फरमाता है कि क्यों नहीं, बेशक इसका रब इसके अमाल देख रहा है, इसको इसका सिला देगा। अब आगे फरमाया, फला उकसिमु बिश्शफ़क़ि वल्लैली वमा वसक़ वल्क़मरि इज़ा इत्तसक़। तो मुझे शाम के उजाले की कसम है और रात की और उन चीजों की जिन्हें रात जमा कर दे, और चांद की कसम जब उसका नूर पूरा हो जाए। ये जो कसमें बयान फरमाई, शाम के उजाले की कसम, शफक की, और रात की, और उन चीजों की जिन्हें रात जमा करे, कि रात में सितारे वगैरह सब जमा हो जाते हैं, इन सब चीजों की कसम के बाद आगे क्या बयान किया, फरमाया, ला तरकबुन्ना तबकन अन तबक फमा लहुम ला युमिनून। जरूर तुम एक हालत के बाद दूसरी हालत की तरफ चढ़ोगे। तो उन्हें क्या हुआ कि वो ईमान नहीं लाते। तुम एक हालत से दूसरी हालत की तरफ चढ़ोगे, इससे अगर तो इंसान मुराद है, मुतलक इंसान, तो फिर इसका मतलब ये हुआ कि तुम बचपन से जवानी में, जवानी से बुढ़ापे की तरफ मंजिल ब मंजिल चढ़ते जाओगे और फिर खुदा से मिलोगे। लेकिन ये कुफार ईमान नहीं लाते। और या ये है कि तुम पहले मौत की सख्तियां और हौलनाकियां देखोगे, फिर अगली मंजिल कब्र की आएगी, फिर उसकी हौलनाकियां देखोगे, उसके बाद अगली मंजिल कयामत के दिन की आएगी, उसकी हौलनाकियां देखोगे, फिर उससे अगली मंजिल जहन्नम की आएगी। तो तबकन अन तबक, मंजिल ब मंजिल जो है वो तुम चढ़ते जाओगे और खुदा की बारगाह में पेश होगे। और एक इसका माना यह भी बयान किया गया कि इसमें नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम से खिताब है, और आपसे ये फरमाया गया कि ए हबीब अलैहि सलात वसलाम, आप मेराज की रात मंजिल ब मंजिल चढ़ते जाएंगे, पहला आसमान, दूसरा आसमान, तीसरा आसमान, सातवां आसमान, सिदरतुल मुंतहा, उससे पार। तो ये जो चढ़ने की बात है, ये नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के शबे मेराज, आपका बुलंदी की तरफ जो उरूज फरमाना है, उसका बयान है। इसके अलावा भी इसकी तफासीर है। अब आगे इरशाद हुआ, व इना कुरिया अलैहिमुल कुरान ला यसजुदून। और जब उनके सामने कुरान पढ़ा जाता है तो सजदा नहीं करते। जब कुफार के सामने कुरान पढ़ा जाता है तो सजदा नहीं करते। सूरह इकरा कि जब ये आयत आखिरी नाजिल हुई ना, वस्जुद वक्तरिब, ये भी आयत सजदा है, वस्जुद वक्तरिब के, और सजदा कर और करीब हो जा। तो ये आयत नाजिल हुई, नबी पाक अलैहिस्सलाम ने सजदा किया और नबी पाक अलैहिस्सलाम के साथ मोमिनों ने सजदा किया, लेकिन कुफारे कुरैश ने सजदा नहीं किया। तो यहां आयत के अंदर जो फरमाया गया, ये उसी का बयान है कि जब उनके सामने कुरान पढ़ा जाता है तो सजदा नहीं करते, कि कुरान में जहां सजदे का हुक्म है, सजदे की आयत है, वो उस पर सजदा नहीं करते। और ये जो आयत है, वइदा कुरिया अलैहिमुल कुरआनु ला यसजुदून, ये भी आयते सजदा है। तो लिहाजा जो इस आयत को जो है वो पढ़े या किसी से डायरेक्ट जो है वो सुने, तो उस पर भी सजदा करना वाजिब हो जाता है। अभी जो हमसे सुनेंगे तो ये तो आप रिकॉर्डिंग जो है वो सुन रहे होंगे, तो इसके सुनने से सजदा लाजिम नहीं होता। आगे फरमाए, बलिल्लज़ीना कफ़रू युकज़्ज़िबून वल्लाहु अलमु बिमा यूरून फबशिरहुम बिअज़ाबिन अलीम इल्लल्लज़ीना आमनू व अमिलुस्सालिहाति लहुम अज्रुन गैरु ममनून। बल्कि काफिर झुटला रहे हैं और अल्लाह उसे खूब जानता है जो वो अपने दिलों में रखते हैं, तो तुम उन्हें दर्दनाक अजाब की बशारत सुनाओ, मगर वो जो ईमान लाए और उन्होंने अच्छे आमाल किए, उनके लिए वो सवाब है जो कभी खत्म नहीं होगा। تو یہاں پر کافروں کو ان کا انجام بھی بیان کر دیا، فرمایا کہ اللہ خوب جانتا ہے جو اپنے جی میں رکھتے ہیں، اپنے دلوں میں رکھتے ہیں، کیا جو کفر و شرک اور انکار اور نبی پاک علیہ الصلوۃ والسلام کے ساتھ بغض و عداوت اپنے سینوں میں رکھتے ہیں، اللہ تعالیٰ اسے خوب جانتا ہے، تو ایسے کافروں کو دردناک عذاب کی خبر دے دو۔ اس کے بعد سورہ بروج ہے، سورہ بروج مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 22 آیتیں ہیں۔ ستاروں کی منزلوں کو بروج کہتے ہیں، ستاروں کی منزلوں کو بروج کہتے ہیں، اور یہ جو بروج ہے ان کا شمار جو ہے وہ آسمان کے اندر منازل کے اعتبار سے کیا جاتا ہے، جو اس یہ فلکیات وغیرہ کے علم سے واقف ہیں وہ اس طرح کی تفصیلات کو سمجھتے ہیں بروج کے بیان کو۔ تو اس آیت مبارکہ میں چونکہ آسمان کو برجوں والا فرمایا گیا، اس مناسبت سے اس کا نام سورہ بروج ہے۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، والسماء ذات البروج والیوم الموعود وشاہد ومشہود، برجوں والے آسمان کی قسم اور اس دن کی قسم جس کا وعدہ ہے، اور اس دن کی قسم جو گواہ ہے، اور اس دن کی قسم جس میں لوگ حاضر ہوتے ہیں۔ یہ مختلف قسمیں ہیں، آسمانوں کی قسم جو برجوں والا ہے، آسمان میں موجود برجوں کی تعداد 12 ہے، اور انہی مناسبت سے پھر ستاروں کے نام رکھے جاتے ہیں۔ یہ اس کی قسم اس لیے ہے کہ آسمان اللہ تعالیٰ کی بے شمار قدرتوں کا مجموعہ ہے، ستارے ہیں، سورج ہے، چاند ہے، خود آسمان ہیں، اور نہ جانے اس کے اندر کیا کیا ہے کہ جس کو ہم جانتے ہی نہیں۔ تو اللہ تعالیٰ نے ان کی قسم ارشاد فرمائی، جس دن کا وعدہ ہے اس کی قسم، اس سے مراد قیامت کا دن، اور جو دن گواہ ہے اس سے مراد جمعے کا دن، کیونکہ جمعے کا دن بندوں کے اعمال پر گواہ ہے۔ وہ مشہود، اور اس دن کی قسم جس میں لوگ حاضر ہوتے ہیں، اس سے مراد ہے عرفہ کا دن، جو حج کا دن ہے، 9 ذوالحجہ، عرفہ کا دن اس سے وہ مراد ہے۔ ان سارے دنوں کی قسم بیان کر کے اللہ تعالیٰ فرماتا ہے، قتل اصحاب الاخدود النار ذات الوقود اذ هم علیہا قعود وهم علی ما يفعلون بالمؤمنین شهود، کھائی والوں پر لعنت ہو، بھڑکتی آگ والے، جب وہ اس کھائی کے کناروں پر بیٹھے ہوئے تھے اور وہ خود اس پر گواہ ہیں جو وہ مسلمانوں کے ساتھ کر رہے تھے۔ یہ جو کھائی والوں کا یہاں پر بیان کیا گیا، یہ اصل میں کیا ہے، یہ ایک بڑا لمبا واقعہ ہے حدیث مبارک کے اندر، مسلم شریف کے اندر بڑا مفصل واقعہ ہے، آپ سیرات الجنان کے اندر اسی سورہ بروج کی تفسیر میں یہ واقعہ مفصل پڑھ سکتے ہیں۔ میں اس کا بالکل متعلقہ خلاصہ جیسے فرض کرتا ہوں کہ ایک لڑکا تھا جو مسلمان ہو گیا، اور وہ زمانہ ایک بادشاہ کا تھا جو بادشاہ کافر تھا، خدائی کا دعویٰ کرتا تھا اور اپنے آپ کو حاکم مطلق سمجھتا تھا۔ وہ لڑکا جو مسلمان ہوا، اصل تو اس کو جادو سکھانے کے لیے ایک بادشاہی جادوگر کے پاس بھیجا جاتا تھا، لیکن وہ لڑکا راستے کے اندر ایک راہب سے ملاقات کرتا تھا اور راہب خدا پہ ایمان رکھتا تھا۔ اس نے راہب سے دین سیکھا، علم سیکھا اور ایمان لے آیا۔ اس لڑکے کے ذریعے شاہی دربار کا ایک بڑا مقرر بندہ مسلمان ہو گیا، نابینا تھا، اس لڑکے کی کرامت سے بینا ہو گیا، نابینا تھا وہ، اس لڑکے کی کرامت سے، دعا سے وہ انکھیارا ہو گیا، دیکھنے لگ گیا۔ بادشاہ نے اس سے پوچھا، تم تو نابینا تھے، تم کہاں سے دیکھنے والے ہو گئے؟ تو اس نے کہا کہ فلان لڑکے کے ذریعے۔ لڑکے کو بلایا گیا، اس سے پوچھا تو نے کیا کیا؟ اس نے کہا میں نے خدا سے دعا مانگی۔ اس نے کہا خدا تو میں ہوں۔ فرمایا نہیں، تو خدا نہیں، خدا وہ ہے جو اللہ ہے، جو سارے جہانوں کا مالک ہے۔ یہ جب بات ہوئی، اس پر بادشاہ بڑا غضبناک ہوا کہ میرے ہوتے ہوئے کسی اور کو خدا مانتے ہو۔ اس نے لڑکے کو قتل کرنے کے لیے اقدامات کیے، کبھی اس طریقے سے قتل، کبھی اس طریقے، مختلف طریقوں سے قتل کرنے لگا، लेकिन वो जिस तरीके से कत्ल करता, लड़का बच जाता। अब बादशाह परेशान कि मैं खुदाई का दावा करता हूं, एक लड़का मुझसे मर नहीं रहा। तो अब उसने उसको गिरफ्तार किया। लड़का जो था, अल्लाह अकबर, कैसा वो खुदा का वली था वो। उसने बड़ा एक खूबसूरत तरीका कार इख्तियार किया, उसने और भी बहुत सारे लोग मुसलमान कर लिए। अब उसने बादशाह से कहा कि अगर तू मुझे कत्ल करना चाहता है तो उसका एक तरीका है, बादशाह के जल्दी बता। उसने क्या बताया, लड़के ने कहा कि उसका तरीका यह है कि एक मैदान में सारे लोगों को जमा करो और खजूर के तने पर चढ़ा के मुझे सूली दे दो, फिर मेरे तरकश से जिसमें तीर रखे जाते हैं उससे एक तीर निकालकर बिस्मिल्लाही रब्बिल गुलाम, अल्लाह के नाम से, अल्लाह के नाम से जो इस लड़के का रब है, ये कहकर मुझे तीर मारो। अगर तुम ऐसा तीर मारोगे तो मैं कत्ल हो जाऊंगा। अब ये अल्लाह ताला की तरफ से कैसे उसके लिए इजाजत थी, तो उसकी उनकी शरीयत के एतबार से कुछ सूरत होगी। बादशाह ने तमाम लोगों को मैदान में जमा किया, जैसे लड़के ने कहा था वैसे उसको तीर मारा, लड़का शहीद हो गया। लेकिन बादशाह की जबान से वो जो अल्लाह का नाम निकला और सारे मजमे ने सुना कि बादशाह पूरा जोर लगा के इसको नहीं मार सका लेकिन अल्लाह का नाम लिया तो ये मर गया, सारे के सारे मुसलमान हो गए। लड़के ने भी असल में यही किया था, वो चाहता भी यही था कि सबके सामने अल्लाह का नाम लिया जाए, मेरी जान निकल जाए, सारे मुसलमान हो जाए। अब सब मुसलमान हो गए। तो जो दरबारी और पक्के किस्म के काफिर थे वो तो बादशाह के साथ रहे, लेकिन मजमे में जो है इतनी बड़ी तादाद मुसलमान हो गई। अब बादशाह ने कहा कि अच्छा तुम मुसलमान हुए, मैं तुम सबको मार दूंगा, जान से मार दूंगा। उसने एक खंदक खोदी, खंदक में आग लगाई और आग लगाकर उसमें जो जो मुसलमान था उसको फेंकना शुरू कर दिया, जिंदा आग के अंदर डालना शुरू कर दिया। अब इसी के अंदर एक औरत थी, मुसलमान होने वालों में एक औरत थी, उसके साथ छोटा सा बच्चा था। बादशाह ने कहा कि इसके फेंको इसके बच्चे को। अब मां थी तो उसका दिल कांप उठा और वो झिझकने लगी ना, और दिल के अंदर तरद्दुद आया कि क्या करूं। मां झिझकी तो वो छोटा सा बच्चा बोल पड़ा, उसने कहा ए मां सब्र कर और झिझक नहीं, तू सच्चे दीन पे है, झिझक नहीं तू सच्चे दीन पे है। बस ये कहा, उस बादशाह ने बच्चे और उसकी मां दोनों को आग में डाल दिया। ये थे खाई वाले, यानी खाई में जिन्होंने आग लगाई थी और उसमें इस्लाम कबूल करने वालों को जिंदा जिसने जला दिया था, ये वो लोग थे। उनके हवाले से अल्लाह तबारक व तआला ने ये इरशाद फरमाया कि खाई वालों पर लानत हो, भड़कती आग वाले, जिन्होंने आग भड़काई थी, भड़कती आग वाले, जब वो उस खाई के किनारों पर बैठे हुए थे और वो खुद उस पर गवाह हैं जो वो मुसलमानों के साथ कर रहे थे। लेकिन इसका अंजाम क्या हुआ, इसका अंजाम ये हुआ, हजरत रबी बिन अनस रदी अल्लाह ताला अनु फरमाते हैं कि जो मोमिन आग में डाले गए, अल्लाह ताला उनके आग में पड़ने से पहले ही उनकी रूह निकाल देता था। लेकिन वो जो मोमिन थे वो तो अपनी जान के लिए कुर्बानी दे देते थे ना, उनको तो नहीं पता था कि हमारी जान अल्लाह ताला पहले निकाल देगा। वो तो अपनी जान पे खेल जाते थे ईमान की खातिर, कि जान चली जाए ईमान नहीं जाएगा, जान निकल जाए ईमान नहीं जाएगा, जिंदा जल जाएंगे ईमान नहीं जाएगा। तो हजरत रबी बिन अनस फरमाते हैं कि अल्लाह ताला उनके आग में पड़ने से पहले ही उनकी रूहें निकाल के उनको नजात दे देता था। और फिर क्या हुआ, आग ने खंदक के किनारों से बाहर निकलकर जो किनारे पर कुफार बैठे हुए थे उनको भी जला दिया। तो ये वो खाई वालों का, खंदक वालों का वाकया है जिसका अल्लाह ताला ने यहां पर बयान फरमाया। इस वाकये को मैं अर्ज करूंगा सिरातुल जिनान में सूरह बुरूज की तफसीर में पढ़िएगा, कितनी बड़ी यहां पर हमारे लिए नसीहत है। ईमान की अजमत देखें आप, हम तो मुसलमान घर में पैदा हुए, हम तो इस्लाम पर अमल करें तो लोग हमें शाबाश देते हैं, हम बड़े नेक मुत्तकी बन जाए तो लोग हाथ चूमते हमारे, हम अपने ईमान पर डट जाए तो लोग हमसे दुआएं करवाते कि यार माशाल्लाह बड़ा नमाजी बंदा, दुआ करवाए इससे। हम तो पक्के नमाजी और जिक्र अजकार और कलिमा तैयबा ज्यादा पढ़ना शुरू कर दे तो लोग अपने बच्चों को ले आते हैं कि जनाब आप नेक आदमी हैं, बच्चे को दम कर दीजिए। अरे हमारे लिए तो ईमान जो है वो दुनिया में भी आसानियों का सबब है, मुश्किलात का सबब नहीं। इनको देखें, छोटा बच्चा, औरत, औरत को उसके बच्चे समेत भड़कती आग में डाल दिया गया, ईमान नहीं छोड़ा, ईमान नहीं छोड़ा। क्यों? इसलिए कि ईमान से बड़ी दौलत दुनिया में है ही कोई नहीं, ईमान से बड़ी दौलत दुनिया में है ही कोई नहीं। तो कितने बदबख्त हैं वो लोग जो सिर्फ कुछ मुल्कों का वीजा लेने के लिए अपने आप को काफिर डिक्लेयर कर देते हैं या दूसरे मुल्क में हिजरत करके चले गए। मैंने जो है वो देखा है चंद ममालिक के अंदर कि जिन मुसलमान ममालिक के अंदर जो हालात ख़राब हुए, वहाँ के लोग हिजरत करके किसी दूसरे काफिर मुल्क में चले गए, तो वहाँ जाके सिर्फ वहाँ की आसाइशें लेने के लिए दीन बदल दिया, दीन बदल दिया, काफिर हो गए, मुर्तद हो गए। अल्लामान वल हफीज, गौर करें इन लोगों पर कि जिन्होंने आग में जलना गवारा कर लिया लेकिन ईमान और दीन छोड़ना गवारा नहीं किया। और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक है, फरमाया कि जिस बंदे में तीन खसलतें आ जाएं उसको ईमान की मिठास नसीब हो जाएगी, ईमान की मिठास अपने अंदर फील करेगा। मिठाई खाते ना तो मीठी लगती है, ईमान की मिठास वो पालेगा जिसमें तीन चीज़ें होंगी। और उन तीन चीज़ों में, वो तीनों चीज़ें बल्कि अर्ज कर देता हूँ, एक ये है अल्लाह और अल्लाह के रसूल से मोहब्बत सारी दुनिया से बढ़ के हो, अल्लाह और अल्लाह के रसूल से मोहब्बत सारी दुनिया से बढ़ के हो। दूसरा ये है कि जिससे मोहब्बत करे अल्लाह के लिए करे और जिससे बोध रखे अल्लाह के लिए रखे, लेना देना अल्लाह की खातिर, ना देना भी अल्लाह की खातिर। और तीसरी बात यह है कि कुफर में जाने को, काफिर हो जाने को ऐसे ना पसंद करे जैसे आग में डाले जाने को ना पसंद करते। तो जितना आग में जलना ना पसंद है इतना ईमान छोड़ना ना पसंद हो, ऐसा दिल के अंदर ईमान हो। फरमाया जिसमें यह वस्फ होगा अल्लाह ताला उसे ईमान की मिठास अता फरमा देगा, शीरीनी हलावत अता फरमा दे। अल्लाह ताला हमारे ईमान को जो है वो मजबूत फरमाए, हमारे दिलों के अंदर ईमान ऐसे नक्श कर दे, ऐसे नक्श कर दे कि दुनिया की कोई ताकत हमारे दिल से ईमान ना निकाल सके, हमारे दिल के रगो पै के अंदर एक एक, यूं कह लें कि एक एक जर्रे के अंदर दिल के ईमान रच बस जाए, रच बस जाए, किसी भी सूरत हमारा ईमान जो है वो खतरे में ना पड़े। अल्लाह ताला हमारे ईमान की हिफाजत फरमाए और हमें ईमान पर खातिमा नसीब फरमाए। अब अल्लाह ताला आगे इरशाद फरमाता है इसी सियाक के अंदर, ये जो खाई वालों का जो वाकया बयान किया, फरमाया वमा नाकमू मिनहुम इल्ला अन युमिनू बिल्लाहिल अज़ीज़िल हमीद अल्लज़ी लहू मुल्कु समावाति वल अर्द वल्लाहु अला कुल्लि शैइन शहीद। और उन्हें, वो जो खाई वाले काफिर थे, और उन्हें मुसलमानों की तरफ से सिर्फ यही बात बुरी लगी कि वो उस अल्लाह पर ईमान ले आए जो बहुत इज्जत वाला, हर तारीफ के लायक है, वो जिसके लिए आसमानों और जमीन की सल्तनत है और अल्लाह हर चीज पर गवाह है। फरमाया कि उन खाई वाले काफिरों को, बादशाह को और उसके दरबारियों को, उनको ये बात बुरी लगी कि ये लोग उस अल्लाह पर ईमान ले आए जो हकीकी खुदा है, जो तारीफ के लायक है, जो इज्जत वाला है, जो गालिब है, जो आसमान और जमीन का मालिक है, उस पर ईमान लाने की वजह से ये काफिर उनको सजाएं दे रहे हैं। आगे इरशाद फरमाया इन्नल्लज़ीन फतनुल मुमिनीन वल मुमिनाति थुम्मा लम यतूबू फलहुम अज़ाबु जहन्नम वलहुम अज़ाबुल हरीक इन्नल्लज़ीन आमनू वअमिलुस सालिहाति लहुम जन्नातुन तजरी मिन तहतिहल अनहार ذالک الفوز الکبیر. بے شک جنہوں نے مسلمان مردوں اور مسلمان عورتوں کو آزمائش میں مبتلا کیا پھر توبہ نہ کی، ان کے لیے جہنم کا عذاب ہے اور ان کے لیے آگ کا عذاب ہے. بے شک جو ایمان لائے اور انہوں نے اچھے کام کیے ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں رواں، یہی بڑی کامیابی ہے. مومنوں کو آزمائش میں ڈالنے والے، تکلیفیں دینے والے، ایمان قبول کرنے پر ان کے ساتھ برا سلوک کرنے والے، فرمایا ان کے لیے جنہوں اگر توبہ نہیں کی تو، فرمایا توبہ نہیں کی تو جہنم کا عذاب ہے، آگ کا عذاب ہے. جبکہ جو مومن ہیں اور صرف مومن نہیں اچھے اچھے عمل بھی کرنے والے ہیں، وَعَمِلُوا الصَّالِحَاتِ، ایک آدھ نیکیاں نہیں بہت ساری نیکیاں کرنے والے، تو فرمایا ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں جاری ہیں. یہ ایمان والوں کا، اور فرمایا یہی بڑی کامیابی ہے. یہ جو ایمان اور اچھے عمل کرنا ہے نا، یہ بہت بڑی کامیابی ہے، جس کا صلہ بھی بہت بڑی کامیابی ہے. آگے فرمایا اِنَّ بَطْشَ رَبِّكَ لَشَدِيدٌ، بے شک تیرے رب کی پکڑ بہت سخت ہے. اِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ وَهُوَ الْغَفُورُ الْوَدُودُ ذُو الْعَرْشِ الْمَجِيدُ فَعَّالٌ لِّمَا يُرِيدُ، بے شک وہی پہلے پیدا کرتا ہے اور وہی دوبارہ پیدا کرے گا، اور وہی بہت بخشنے والا ہے، نہایت محبت فرمانے والا ہے، عرش کا مالک بڑی عظمت والا ہے، ہمیشہ جو چاہے کرنے والا ہے. یہ خدا کی شان ہے. اللہ تعالیٰ نے خود ہی بیان فرمائی کہ پہلے بھی اس نے پیدا کیا، دوبارہ بھی وہی پیدا کرے گا. بڑا بخشنے والا اور بڑی محبت فرمانے والا ہے، یہ خدا کی شان ہے. آج کل دنیا میں کفار کا طریقہ یہ ہے کہ اللہ تعالیٰ کے صرف جلال اور عذاب کا ذکر کرتے ہیں، حالانکہ اللہ کی شان وَهُوَ الْغَفُورُ الْوَدُودُ، وہ قوت والا بھی ہے، زبردست بھی ہے، وہ سزا بھی دیتا ہے، لیکن بخشش فرمانے والا بھی ہے، پیار کرنے والا بھی ہے، ودود ہے، محبت فرمانے، بہت محبت فرمانے والا ہے، عرش کا مالک ہے، بزرگی والا، بڑی عظمتوں والا، جو چاہتا ہے کرتا ہے اور اس کو کرنے سے کوئی روک نہیں سکتا، ارادہ اس کی شان ہے. اب اس کے بعد آگے ارشاد فرمایا هَلْ أَتَاكَ حَدِيثُ الْجُلُودِ فرعون و ثمود، کیا تمہارے پاس لشکروں کی بات آئی فرعون اور ثمود کی؟ بَلِ الَّذِينَ كَفَرُوا فِي تَكْذِيبٍ وَاللَّهُ مِن وَرَائِهِم مُحِيطٌ بَلْ هُوَ قُرْآنٌ مَجِيدٌ فِي لَوْحٍ مَحْفُوظٍ، بلکہ کافر جھٹلانے میں لگے ہوئے ہیں اور اللہ ان کے پیچھے سے انہیں گھیرے ہوئے ہیں، بلکہ وہ بہت بزرگی والا قرآن ہے لوح محفوظ میں. تو یہ اللہ تبارک و تعالیٰ نے کھائی والوں کا واقعہ بیان کیا، صرف فرعون قوم ثمود اس کا بھی ذکر کر دیا، اور نبی پاک علیہ السلام اور صحابہ کرام کو تسلی بھی دے دی، اور ساتھ ہی کافروں کو بتا دیا کہ کافروں کو خدا نے گھیرا ہوا ہے، یہ خدا سے بھاگ نہیں سکتے، اور ساتھ ہی قرآن کی عظمت آخر میں بیان کر دی کہ قرآن بہت بزرگی والی کتاب ہے لوح محفوظ میں. اس کی جو ماسٹر کاپی ہے وہ لوح محفوظ میں، جہاں سے یہ نقل ہو کے زمین پہ تشریف لاتا تھا. اس کے بعد سورۃ طارق ہے. سورۃ طارق مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 17 آیتیں ہیں. طارق اس ستارے کو کہتے ہیں جو رات کے وقت خوب چمکتا ہے. اس سورہ مبارکہ کے شروع کے اندر اس کا تذکرہ ہے، اسی مناسبت سے اس کا نام سورہ طارق ہے. ارشاد فرمایا بسم اللہ الرحمن الرحیم والسماء والطارق وما ادراک ما الطارق النجم الثاقب ان کل نفس لما علیہا حافظ، آسمان کی اور رات کو آنے والے کی قسم، اور تمہیں کیا معلوم کہ رات کو آنے والا کیا ہے؟ خوب چمکنے والا ستارہ ہے، کوئی جان نہیں مگر اس پر نگہبان موجود ہے. ستارے اللہ تعالیٰ کی قدرت کی نشانیاں ہیں، اور फिर वो सितारे जो अन्नजमु साकिब, रोशन सितारे जिनसे शैतानों को आसमानों से दूर भगाया जाता है, वो भी खुदा की कुदरत की निशानी, उन सब की कसम के साथ ये बयान किया गया कि कोई जान नहीं मगर उस पर निगेबान मौजूद है, निगेबान मौजूद है जो आमाल लिखता है। फरमाया फल यंगुरिल इंसानु मिम्मा खुलिक, इंसान को गौर करना चाहिए कि उसे किस चीज से पैदा किया गया, इंसान को गौर करना चाहिए कि उसे किस चीज से पैदा किया गया। अगर अपनी पैदाइश पे गौर करे तो खुदा की कुदरतें उसके सामने आ जाएंगी, और जब खुदा की कुदरतें सामने आएंगी तो ये भी समझ आ जाएगी कि जिस खुदा की ये कुदरत है वो दोबारा जिंदा करने पर भी कादिर है। अब किस चीज से पैदा किया, अगली आयत में इरशाद फरमा, فَمَا خُلِقَ مِن مَّاءٍ دَافِقٍ يَخْرُجُ مِن بَيْنِ الصُّلْبِ وَالتَّرَائِبِ إِنَّهُ عَلَى رَجْعِهِ لَقَادِرٌ, उछल कर निकलने वाले पानी से पैदा किया जो पीठ और सीनों के दरमियान से निकलता है, बेशक अल्लाह उसके वापस करने पर जरूर कादिर है। उस पानी से पैदा किया जो मर्दों की पीठ और औरतों के सीने के दरमियान से निकलता है और उसके मिलाप से इंसान वजूद में आता है। तो फरमाया जिसने ये पैदा किया वो इसके लौटाने पर भी कादिर है, और कब लौटाएगा, कब दोबारा जिंदा करेगा, फरमाया यौम तुबल सराइर फमा लहू मिन कुव्वतिन वला नासिर, जिस दिन छुपी बातों को जांचा जाएगा तो आदमी के पास ना कुछ कुव्वत होगी और ना कोई मददगार। وَالسَّمَاءِ ذَاتِ الرَّجْعِ وَالْأَرْضِ ذَاتِ الصَّدْعِ إِنَّهُ لَقَوْلٌ فَصْلٌ وَمَا هُوَ بِالْهَزْلِ, उस आसमान की कसम जो लौट लौट कर बरसता है और फाड़ी जाने वाली जमीन की कसम, बेशक कुरान जरूर फैसला कर देने वाला कलाम है और वो कोई हंसी मजाक की बात नहीं। आसमान के जिससे बारिश बरसती है, जमीन के बालाई तबके, और फाड़ी जाने वाली जमीन के जिससे सब्जा फट के बाहर आता है, ये दलीलें कुरान, ये दलीलें जो है वो खुदा की अजमत व कुदरत में हैं। उसी कुदरतों वाले खुदा ने कुरान को नादिल फरमाया जो हक को बातिल में फैसला करने वाला है। फरमाया इन्नहुम यकीदून कैदम व अकीदु कैदा फमहिलिल काफिरीन अमहिलहुम रुवैदा, बेशक काफिर अपनी चालें चल रहे हैं और मैं खुदा अपनी खुफिया तदबीर फरमाता हूं, तो ए हबीब तुम काफिरों को ढील दो, उन्हें कुछ थोड़ी सी मोहलत दो। काफिर अपनी चालें चल रहे हैं नबी पाक अलैहिस्सलाम के खिलाफ, लेकिन कामयाब नहीं होंगे उसमें। क्यों? इसलिए कि काफिर नबी पाक अलैहिस्सलाम के खिलाफ चालें चल रहे हैं और नबी पाक अलैहिस्सलाम की हिफाजत की तदबीर खुदा फरमा रहा है, और मुकाबले के अंदर कुफार के मुकाबले में खुफिया तदबीर खुदा फरमा रहा है। तो काफिरों को ढील दो, अभी इनको मोहलत दो, इनकी मोहलत का जमाना चल रहा है, इनको बार बार अभी सिर्फ दीन का पैगाम दो, पैगाम दो, पैगाम दो। फिर जब खुदा की गिरफ्त का वक्त आएगा, इनकी गिरफ्त फरमाने का वक्त आएगा, फिर आप देखिएगा। चुनाचे गजवाए बदर के अंदर फिर वो मोहलत बहुत से काफिरों के हक में ख़त्म हुई और उनको हलाक कर दिया गया मैदान बदर में। अल्लाह तबारक व तआला हमें कुरान का फहम अता फरमाए, कुरान के अहकाम पे अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अल अमीन सल्लल्लाहु अलैहि वसल्लम।